FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेर मात्र परिचय पत्र वितरण गर्न सरकारवालाको माग, आय आर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड,
सबै स्थानीय तहमा बैङ्क स्थापना गर्न सरकारलाई संसदीय समितिको निर्देशन, अबको दुई वर्षभित्र सबै ठाउँमा स्थापना गरिसक्नुपर्ने,
फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा राष्ट्रपति म्याक्रोनको पार्टीले जित्ने अनुमान, दोस्रो चरणको निर्वाचन आगामी आइतबार हुने,
र आज हुने यमन विरुद्धको खेलको लागि नेपाली फुटबल टोलीको घोषणा, अनिल गुरुङ को पुनरागमन। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट पार्वती पाठक र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेर मात्र अपाङ्गता परिचय पत्र वितरणको कार्यलाई प्रभावकारी बनाउन एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका लागि स्थानीय तहका कर्मचारी र सरकारवालाको भूमिका सम्बन्धी वीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागीहरूले वास्तविक अपाङ्गता भएको पहिचान गरेर मात्र परिचय पत्र वितरण गर्न माग गरेका छन्। उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार प्राप्तिका लागि सबैको सहकार्य अपरिहार्य रहेको भन्दै यसमा अन्य व्यक्तिको सहयोग पनि रहेको औल्याएका छन्। कार्यक्रमका सहभागीहरूले कर्मचारीले अब अपाङ्गता परिचय पत्रको कामलाई स्थानीय स्तरमा गएर सङ्कलन गरेर मात्र पनि धेरै अपाङ्गता भएका व्यक्तिले परिचय पत्र प्राप्त गर्न सक्ने बताएका छन्। त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि अब स्थानीय तहमा नयाँ बन्ने कार्यालयमा अपाङ्ग मैत्री भवन अनिवार्य हुनुपर्ने भन्दै विभिन्न आय आर्जन र सिपमूलक तालिमहरू सञ्चालन गर्नुपर्ने माग गरेका छन्। कार्यक्रममा अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतका अध्यक्ष विष्णु प्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गरिएका परिचय पत्र पटक पटक अवस्था हेरेर फेरबदल हुने बताउनुभयो। उहाँले स्थानीय स्तरमा मेडिकल तथा डाक्टरले सिफारिस दिने कार्यमा पनि विभेद गरेको भन्दै सबैले परिचय पत्र प्राप्त गर्नमा समस्या हुने गरेको बताउनु भएको छ। अपाङ्गता भएका व्यक्तिहरूका समस्या समाधानका लागि अहिलेसम्म विभिन्न निकायबाट थोरै मात्र काम भएको भन्दै अब कुराभन्दा परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा महिला तथा बालबालिका कार्यालय सुर्खेतका लक्ष्मी ठाकुरले अपाङ्गता भएका व्यक्तिहरू परिचित नहुँदासम्म उनीहरूले पाउने सेवा सुविधामा प्रदान गर्न समस्या हुने बताउनुभयो। उहाँले सुर्खेतका विभिन्न स्थानहरूमा अपाङ्गता भएका व्यक्तिहरूको आय आर्जनका लागि विभिन्न तालिम सञ्चालन गरिरहेको बताउँदै अब यसलाई व्यवस्थित गरिने बताउनुभयो। अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतको आयोजना र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा कार्यक्रम भएको हो। यस्तै आज अहिले बिहान 7 बजेदेखि सुर्खेतको कालङचोकको मैदानमा दृष्टिविहीन र बहिरा बालबालिका बीच जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ।
समुदाय स्तरमा सञ्चालन भएका सञ्चार माध्यमलाई आर्थिक रूपमा दिगो बनाउनु नै अहिलेको चुनौती भएको एक कार्यक्रममा औल्याइएको छ। जबसम्म सञ्चार माध्यम आर्थिक रूपमा दिगो हुँदैन तबसम्म नागरिकका आवाज सोच जति आउन नसक्ने सहभागीले बताएका छन्। युएसआइडीको आयोजनामा वीरेन्द्रनगरमा भएको स्थानीय विकास तथा सुशासनमा रेडियोको भूमिका र दिगोपना विषयक अन्तर्क्रियाका सहभागीले स्थानीय विकास र सुशासनमा सञ्चार माध्यम आवश्यक भएको र त्यसका लागि सञ्चार माध्यमलाई आर्थिक रूपमा दिगोपना बनाउनु पर्नेमा जोर दिएका छन्। कार्यक्रममा डेगबसी नगरपालिकाका मेयर गगन सिंह सुनारले ग्रामीण क्षेत्रका नागरिक सूचनाको पहुँचमा अझै पुग्न नसकेको भन्दै विकास निर्माणका कामलाई सञ्चार माध्यमले घचघचाइरहनु पर्ने सुझाव दिनुभएको छ। प्रमुख सुनारले स्थानीय सञ्चार माध्यमले स्थानीय विकासलाई नै प्राथमिकता दिनुपर्ने भन्दै स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिन स्थानीय सञ्चार माध्यम लाग्नुपर्ने बताउनु भएको छ। यस्तै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले सञ्चार माध्यमलाई आर्थिक रूपमा सबल बनाउन सकिए विकास र सुशासन थप प्रभावकारी हुने बताउनु भएको छ। सञ्चार माध्यमलाई दिगो कसरी बनाउन सकिन्छ भनेर स्थानीय तहमा पनि सोच्न आवश्यक रहेको उल्लेख पनि गर्नुभएको छ। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर 4 अध्यक्ष नीलकण्ठ खनाल, वडा नम्बर 6 अध्यक्ष मोती प्रसाद कणेल लगायतले स्थानीय विकास निर्माणमा सञ्चार माध्यमले प्रभावकारी भूमिका खेलिदिनुपर्नेमा जोड दिनुभएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले सञ्चार माध्यमले सरकारी लगायत सबैका सेवाहरूको बारेमा जानकारी दिनुपर्ने बताउनु भएको छ। कार्यक्रममा एमाले उपाध्यक्ष अमृत विशी, झुप्रा खानेपानीका अध्यक्ष कुलमणी देवकोटा, गैस महासङ्घका अध्यक्ष हरिप्रसाद अधिकारी लगायतले पनि सञ्चार माध्यमलाई दिगो कसरी बनाउन सकिन्छ भन्ने बारेमा भनाइराख्नु भएको थियो। कार्यक्रम जागरण एफएमका स्टेसन म्यानेजर दिपेन्द्र ओलीले सुर्खेतका स्थानीय सञ्चार माध्यमको बारेमा जानकारी गराउनु भएको थियो भने इकोलेक्सेसका विनय गुरागाईले सञ्चार नीतिका बारेमा प्रकाश पार्नु भएको थियो।
सबैभन्दा धेरै घुस खाने कर्मचारीहरू रहेको जिल्लाका रूपमा नेपालमै बाँके दोस्रो भएको छ। बाँकेलाई काठमाडौँले उछिनेको छ। सबैभन्दा धेरै कर्मचारीहरू काठमाडौँ उपत्यकाबाट घुससहित रङ्गेहात पक्राउ परेको अख्तियार द्रुपैको अनुसन्धान आयोगले जनाएको छ। काठमाडौँबाट 19, बाँकेबाट 5 र ललितपुरबाट 3 कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका छन्। चालु आर्थिक वर्षको जेठ 28 गतेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नायब सुब्बा तहका कर्मचारी पक्राउ परेका छन्। अख्तियारले हिजो पत्रकार सम्मेलन गरी रङ्गेहात पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको हो। त्यही विवरण अनुसार अख्तियारले नाफे कार्यालयमा सबैभन्दा धेरै 14 कर्मचारीहरूलाई रङ्गेहात कारवाही गरेको छ। दोस्रोमा मालफोद कार्यालय रहेको छ, त्यहाँबाट 7 कारवाहीमा परेका छन्। यसैगरी स्थानीय तह र यातायात कार्यालयमा समान 5-5 कारवाहीमा परेको अख्तियारले जनाएको छ। अख्तियारले सबैभन्दा धेरै घुस हाल जेठ महिनामा पक्राउ गरेको जनाएको छ। यसबाट पुरानो आर्थिक वर्ष अन्त्य हुने र नयाँ आर्थिक वर्ष सुरु हुने बेला घुसको लेनदेन बढी हुने गरेको देखिएको छ।
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका 4 खानेपानीको समस्या देखिएको छ। एक गाग्री पानी ल्याउनका लागि दैनिक 6 हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन्। घर नजिकै पानीको सुविधा नहुँदा प्यार गाडाका 30 घर परिवारलाई 3 टाढाको पानी पिउन बाध्य भएको बताएका छन्। प्यारा गाडामा 30 परिवारका पशु चौपाय लगायतले पनि एकमात्र पानीको स्रोत छिपछिपे मूलको नाउलोमा पानी कम हुँदा शास्ती खेप्नु परेको स्थानीय सुशीला सार्कीले बताउनु भएको छ। गाउँ नजिक पानीको कुनै स्रोत नभएकाले 2 लगाएर पानी ल्याउनु पर्ने बाध्यता रहेको उहाँले दुखेसो बोक्नु भएको छ। 50 पिउने पानीका लागि दुःख पाउँदै आएको अर्का स्थानीय तिलबहादुर सार्कीले दुखेसो पोख्नु भएको छ। नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछार मछार हुने गरेको बताउँदै पशु चौपाई र जङ्गली जनावरले पनि नाउलोमै पिउने भएकाले पानी दूषित हुने गरेको बताउनु भएको छ। पानीको अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी हुने गरेको भन्दै गाउँमा बनेका चर्पी प्रयोगविहीन बनेको उहाँको भनाइ छ। जिल्लाका सरकारी र गैर सरकारी निकायले वर्षेनी खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरी पनि प्यारगारा त्यस्तै फुलचाउली लगायतका बस्तीमा भने अझै पानीको अभाव उस्तै रहेको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको स्वर्ण जयन्ती तथा विश्व रक्तदाता दिवसको अवसरमा कोहलपुरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो। कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनाले रगत भावबाट कसैको पनि ज्यान नजाओस् भन्नका लागि पनि रेडक्रसले निरन्तर रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। अध्यक्ष सम्झनाले गर्मी मौसममा अझ बढी रगत अभाव हुने भएकोले पनि सबैले रक्तदान जीवनदान हो भने रक्तदान गर्न आग्रह गर्नुभयो। कोहलपुर उपशाखा अध्यक्ष नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा रेडक्रस कर्मी, समाजसेवी, सुरक्षाकर्मी लगायतले रक्तदान गर्नुभएको थियो। कार्यक्रममा 50 रक्तदान गरेका छन्।
भुक्तानी नपाएको भन्दै राप्ती नदीको कटान नियन्त्रणका लागि फतेपुरमा निर्माणाधीन 47 लागतको तटबन्धनको काम 1 रोकेको छ। 80% काम पुरा हुँदा पनि जल उत्पन्न प्रकोप नियन्त्रण विभाग अन्तर्गत जनताको तटबन्ध कार्यक्रमले भुक्तानी नगर्दा काम रोकिएको हो। काम सुरु गर्न जनता तटबन्धनले गएको पुसमा 3 करोड रकम पेस्की दिए पनि बाँकी रकम भुक्तानी भएको छैन। साबिकको फतेपुरको 1-6 वटासम्म पक्की तटबन्ध काम पुरा नभए जोखिम बढ्ने संकेत देखिएको छ। भुक्तानी रोकेपछि निर्माण ठेक्का लिएको कुमार श्रेष्ठ निर्माण सेवाले जेठ महिनादेखि तटबन्धको काम रोकेको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। प्रत्येक स्थानीय तहमा क श्रेणीको वाणिज्य ब्याङ्कको शाखा खोल्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र ब्याङ्कलाई संसदको विकास समितिले निर्देशन दिएको छ। सबै स्थानीय तहमा ब्याङ्क नहुँदा खाता खोल्न समेत नसकेको गुनासो आएपछि समितिको बसेको बैठकले यस्तो निर्देशन दिएको हो। 744 स्थानीय तहमध्ये हाल 392 मात्र ब्याङ्क रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। अबको 2 वर्षभित्र सबै ठाउँमा सबै ब्याङ्क स्थापना गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ। स्थानीय तहले सम्पादन गर्ने काममा एकरूपता ल्याउने स्रोत खर्च तथा कर्मचारी व्यवस्थापन हालसम्म भएका प्रगति र प्रारम्भिक चरणमा देखा परेका समस्याका विषयमा समितिले 3 महानगरपालिका निर्वाचित प्रमुख लगायत सरकारला निकायसँग छलफल गरेको छ। संवैधानिक रूपमा स्थानीय तहलाई दिएका काम कर्तव्य र अधिकार कानुन गराउन आवश्यक खर्चको व्यवस्था गर्न पनि समितिले सरकारलाई भनेको छ। स्थानीय तहको क्षमता विकासका लागि प्रशिक्षणको व्यवस्था गर्न स्पष्ट मापदण्डका आधारमा कर्मचारी नियुक्त गर्न पनि समितिले निर्देशन दिएको छ। समितिका सभापति रविन्द्र अधिकारीले संविधानमा व्यवस्था भएअनुसार सङ्घ प्रदेश र स्थानीय तहका साझा अधिकारका सूचीको खाका तयार पार्न सरकार राष्ट्रिय योजना आयोग र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको बताउनु भएको छ।
निर्वाचन आयोगले असार 14 गते हुने 2रो चरणको निर्वाचनको तयारी अन्तिममा पुगेको जनाएको छ। निर्वाचनका लागि मतदान स्थल तोक्ने नियुक्ति दिने कर्मचारीलाई तालिम प्रदान गर्ने काम भइरहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो। निर्वाचनको लागि 6,718 मतदान स्थल तोकिएको छ भने 11,931 मतदान केन्द्र रहेका छन्। तराईमा निर्वाचनलाई असर गर्ने केही क्रियाकलाप भए पनि असार 2 गते ढुक्कका साथ उम्मेदवारीको मनोनयन दर्ता हुने शर्माको भनाइ छ। 2रो चरणको निर्वाचनका लागि उम्मेद्वारको आधिकारिक दस्तखतको नमुना लिने काम समेत हिजोबाट सकिएको छ। आयोगले दस्तखत पेश गर्न 27, 28 र 29 गतेकै समय तोकिएको थियो। वैशाख 31 गते सम्पन्न निर्वाचनमा 63 दलले दस्तखतको नमुना बुझाइसकेका छन्। राजपा बाहेकका केही दलले पनि दस्तखत बुझाएका छन्। 2रो चरणको निर्वाचन प्रदेश नम्बर 1, 2, 5 र 7 को 461 स्थानीय तहमा हुँदैछ। निर्वाचनमा 90,97,557 जना मतदाताले भाग लिँदैछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाड र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच 2रो चरणको स्थानीय तहको चुनाव र सरकार सञ्चालनका विषयमा छलफल भएको छ। अध्यक्ष दाहालको निवास लाजिमपाटमा भएको छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको चुनावका विषयमा नै प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा स्थानीय तहको 2रो चरणको चुनाव तोकेको समयमा नै पूरा गर्ने र असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेतालाई नेपाललाई भने सहमतिमा ल्याउने विषयमा थप वार्ता र को प्रक्रिया जारी राख्ने विषयमा कुराकानी भएको थियो। सहमति र साझेदारी समझदारीका आधारमा नै चुनावी प्रक्रियालाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री दाहालबीच छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। यस्तै छलफलमा मन्त्री परिषद विस्तार र सरकारका अन्य काम कारवाहीका विषयमा समेत छलफल भएको थियो।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले अब निर्वाचनको मिति कुनै हालतमा नसर्ने बताउनु भएको छ। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै यादवले मनलाग्दी निर्वाचनको मिति साह्रै लोकतान्त्रिक प्रणालीलाई असर गर्ने बताउनुभयो। अब कुनै पनि हालतमा आयोग निर्वाचन सार्ने पक्षमा नरहेको उहाँले स्पष्ट पार्नुभएको छ। मधेसमा भएको आम हडतालबारे आफू पनि सञ्चार माध्यमबाट थाहा पाएको भन्दै यादवले 2070 सालको निर्वाचनमा पनि आम हडताल भए पनि निर्वाचन सफल भएको बताउनुभयो। निर्वाचन आयोगले सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरिसकेको र आवश्यक सुरक्षाको प्रबन्ध पनि गर्ने बताउनु भएको छ। सरकारले ऐन संशोधन गरेपछि राष्ट्रिय जनता पार्टी दर्ता गर्न सकिने तर चुनाव चिन्ह भने दिन नसकिने उहाँले बताउनुभयो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका नेतालाई दोहोरो चरित्र नदेखाउन आग्रह गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको चुनावमा लाइनमा उभिएर मतदान गरेका राजपा नेपालका नेताहरूले स्थानीय तहको चुनाव बिथोल्न खोजेर दोहोरो चरित्र देखाएको आरोप लगाउनु भएको छ। देशमा अहिलेसम्ममा प्राप्त उपलब्धिहरू संरक्षण गर्न चुनाव आवश्यक रहेको बताउनु भएको छ। सर्लाहीको नवलपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसी नागरिकको अधिकारका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावी मैदानमा आउन आग्रह गर्नुभएको छ। उहाँले कुनै पनि बहानामा यसै गरी पटक पटक चुनाव सार्दै गए देश परिवर्तन विरोधी शक्तिहरूको हातमा पुग्नेतर्फ सचेत गराउनु भएको छ। अध्यक्ष यादवले आम हडतालको घोषणा गरेर राजपा नेपालले मधेसी नागरिकलाई स्वतन्त्रतापूर्वक आफ्ना प्रतिनिधि चुन्न पाउने अधिकारबाट वञ्चित गर्न खोजेको आरोप समेत लगाउनु भएको छ। पहिरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबरहरू, बाँकी खबरमा केही संक्षेप खबरतिर लाग्छौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा हार निश्चित देखेपछि सत्तापक्षी दलहरू चुनावको मिति सार्ने खेलमा लागेको बताउनु भएको छ। नेकपा एमाले बाँकेले हिजो कोहलपुरमा स्थानीय तहका उम्मेद्वार सार्वजनिक गर्न आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब कुनै पनि बहानामा निर्वाचन सार्ने काम एमालेलाई स्वीकार्य नहुने बताउनु भएको छ।
असार 14 गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि आवश्यक तयारीका काम बर्दियामा अन्तिम चरणमा पुगेको बताएको छ। निर्वाचनका लागि आवश्यक पर्ने सामग्री, सुरक्षा व्यवस्था तथा कर्मचारी स्वयंसेवक र निर्वाचनमा खटाइने कर्मचारी मतदान अधिकृतहरूलाई तालिम नियुक्त दिने काम अन्तिम चरणमा पुगेको बर्दियाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभएको छ। बर्दियाको दुई गाउँपालिका र 6 नगरपालिकाको 153 स्थानमा 314 मतदान केन्द्र रहेका छन्। बर्दियामा 2,53,000 मतदाता संख्या रहेको छ।
यसै गरी बाँकेका मतदान केन्द्रमध्ये 101 केन्द्र अति संवेदनशील रहेको प्रहरीले निष्कर्ष निकालेको छ। सुरक्षाका हिसाबले 35 संवेदनशील रहेको र बाँकी 159 मतदान केन्द्र सामान्य रहेको बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राईले बताउनुभयो।
बाल बालिकालाई ब्याल श्रममा लगाउने कार्य विरुद्ध सबै एकजुट भएर लागि पर्ने हिजो नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन्। विश्व बाल श्रम विरुद्धको दिवसमा नेपालगञ्जमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीले बाल श्रम मुक्त सहर बनाउन सबैको हातेमालो जरी रहेको बताएका छन्। कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाल श्रम न्यूनीकरणका क्षेत्रमा अपेक्षाकृत उपलब्धि नभए पनि पहिले र अहिलेको तुलनामा धेरै सुधार भएको बताउनु भएको छ।
भेरी खबरमा अब लाग्यो एउटा विदेशको खबरतिर। फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टीले जित्ने अनुमान गरिएको छ। पहिलो चरणको संसदीय चुनावमा म्याक्रोनको पार्टी ला रिपब्लिकन एन मार्चेलले बहुमत सिटमा जित निकाल्ने मतदानपछिका सर्वेक्षणले देखाएको बीबीसीले जनाएको छ। संसदका 577 सिटमा म्याक्रोनको पार्टी र मोडेम गठबन्धनले 445 भन्दा बढी सिटमा जित निकाल्ने सर्वेक्षणले देखाएको छ। झण्डै 14 महिना अघि पार्टी गठन गरेर चुनावी अभियानमा लाग्नुभएका 39 वर्षीय म्याक्रोन गएको महिना भएको राष्ट्रपति चुनावमा विजय हुँदै कम उमेर मा राष्ट्रपति बन्ने फ्रान्सको पहिलो व्यक्ति पनि बन्नु भएको हो। दोस्रो चरणको संसदीय चुनाव आउँदो आइतबार हुनेछ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। एएफसी एसियन कप 2019 छनौट चरण अन्तर्गत आज हुने एमन सङ्घको खेलका लागि नेपालको टिममा अनिलले पुनरागमन गर्नुभएको छ। अनिलसँगै 23 सदस्यीय टिममा एनएल नेउपाने, त्यस्तै मानबहादुर तामाङ, दिनेश राजवंशी, सुनिल बम र बल र राजेन्द्र रावलले पनि ठाउँ पाउनु भएको छ। उहाँहरू भारतसँगको खेलमा समावेश हुनुभएको थिएन। नेपाली टिमका विकेश कुथु, किरण कुमार लिम्बू र एलन नेउपाने गोलकिपर हुनुहुन्छ भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ रहनु भएको छ। यस्तै मिडफिल्डरमा सुलजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल रहनु भएको छ। फर वार्डमा भने नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र विमल घरती मगर रहनु भएको छ। खेल सशस्त्र प्रहरी बलको खेल मैदान हलचुकमा आज दिउँसो 3 बजे हुने भएको छ।
र 19 वर्ष मुनिको विश्वकप क्रिकेट छनौट खेल्ने प्रारम्भिक टोलीका लागि हिजोदेखि बन्द प्रशिक्षण सुरु भएको छ। आइसिसी एसिएका चिफ डेभलपमेन्ट अफिसर वेंकट पति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र 19 वर्ष मुनिका मुख्य प्रशिक्षक विनोद दासले छनौट गरेका 40 जना खेलाडीको बन्द प्रशिक्षण सुरु हुन लागेको हो। 4 टोलीको सहभागिता रहने छनौट प्रतियोगिता साउन 1-10 गतेसम्म सिङ्गापुरमा हुनेछ। नेपालसँगै अफगानिस्तान, मलेसिया र आयोजक सिङ्गापुरले विश्वकपको छनौटका लागि खेल्नेछन्। राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरी, आसिफ शेखसँगै बन्द प्रशिक्षणका लागि 40 जना खेलाडीको नाम छनौट गरिएको हो।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेर मात्र परिचय पत्र वितरण गर्न सरकारवालाको माग, आय आर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड।
सबै स्थानीय तहमा बैङ्क स्थापना गर्न सरकारलाई संसदीय समितिको निर्देशन, अबको 2 वर्षभित्र सबै ठाउँमा स्थापना गरिसक्नुपर्ने।
फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा राष्ट्रपति म्याक्रोनको पार्टीले जित्ने अनुमान, दोस्रो चरणको निर्वाचन आगामी आइतबार हुने।
र आज हुने यमन विरुद्धको खेलको लागि नेपाली फुटबल टोलीको घोषणा, अनिल गुरुङको पुनरागमन। हवस् त, अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि पनि हुनेछ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती पाठक र टिलु राउत पनि बिदा हुन्छौँ। ताजा समाचार, स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।